सप्त तथ्य सूचनाको संचार विश्वसनीय र सन्तुलित समाचार सुन्ने जितिन्छ विजय एफएम 101.6 इन्टरनेट अनलाइन र मोबाइल एप्लिकेशन मार्फत 21:07 प्रसारण भइरहेको साँझ 7 बजेको विजय सेरोफेरोमा श्रीधर उपाध्यायको नमस्कार। विजय सेरोफेरोमा आज हामीले प्रस्तुत गर्छौं मतदान वा मतगणना जे निर्णय भए पनि फरक पर्दैन।
अब हाल्नु पर्यो म जान्छु गएर हाल्छु त्यो त अब चाहिँ राम्रो हुनु पर्यो अब फेरि पनि त्यसलाई च्यालछुल गर्नु हुँदैन।
शुरूआतमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। संघीय गठबन्धन सहित राष्ट्रिय जनता पार्टी नेपालद्वारा आन्दोलनको कार्यक्रमको घोषणा। भरतपुरमा मतदान कि मतगणना विवादको सुनवाई सर्वोच्चले भोलि गर्ने। एमाले 5 नम्बर प्रदेशका सबै उम्मेद्वारको नाम टुङ्ग्यायो। स्थानीय तह व्यवस्थापनका बारेमा सरकारी उच्च अधिकारीहरू नै अन्यलमा। स्थानीय तहमा प्रशासनको हस्तक्षेप 2 महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन। चितवनमा सरकारी तवरबाट नै 11 लाख भन्दा बढी बिरुवा रोपिने। नारायणी मावि गैंडाकोटमा करिब 80,000 छात्र वृत्ति वितरण गरियो। र पश्चिम चितवनको चित्रवनमा रंगशाला निर्माणको काम शुरू। योजनालाई पूरक बजेट मार्फत बहुवर्षीय योजनामा पार्ने।
कस्तो खुसीको खबर हो?
अब हेर्नुहोस् रोग लाग्यो भनेर रोग पालेर बसिरहनु पर्ने दिन गएछन् क्या?
होइन कसरी?
नेपाल सरकारद्वारा सञ्चालित सामाजिक स्वास्थ्य बिमा कार्यक्रमको सदस्य भएर।
यो स्वास्थ्य बिमा कार्यक्रम कस्तो रहेछ?
5 जनासम्मको परिवारले 1 वर्षको लागि रु 2500 सदस्य बनिसकेपछि आवश्यक पर्दा 50,000 सम्मको औषधि उपचार सेवा यो स्वास्थ्य बिमा कार्यक्रमले बेहोर दुरेछ।
त्यसो भए औषधि उपचारको खर्चले गर्दा टाट पल्टिने दिन गए त
हो नि। अब ढिलो नगरिकन सदस्य बनिहाल्नु पर्यो।
बरु सदस्य बन्न कहाँ पो जाने होला?
कहीँ जानु पर्दैन। बिमाको दर्ता गराउने मान्छे हाम्रो घर दैलै आउँछन् रे।
कति गजबको रहेछ है, दिनको 7 रुपियाँ छुट्याएपछि वर्षको 2500 तिर्न पुगिहाल्छ नि।
हेर्नुहोस् बरु यो विषयमा त सारा छिमेकीहरूलाई आजै जानकारी दिइहाल्नु पर्यो।
नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडौँ।
विजय सेरोफेरोमा अब खबर विस्तारमा। संघीय गठबन्धन सहित राष्ट्रिय जनता पार्टी नेपालद्वारा घोषित कार्यक्रम अनुसार ज्येष्ठ 30 गतेदेखि असार 2 गतेसम्म थरुहाट मधेस र लिम्बुवान क्षेत्र बन्द गर्ने राज्यपाल नवल प्रासले विज्ञप्ति जारी गर्दै जनाएको छ। पार्टीले असार 10 गतेदेखि अनिश्चितकालीन बन्दको आह्वान गरेको राज्यपाल नेपाल नवल प्रासीका संयोजक पूरण प्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। मतगणनाको अन्तिम समयमा मतपत्र च्यातेपछि शुरू भएको भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय उपर हिजोको सुनवाई हेर्न नभ्याएर सरेपछि अर्को पेशी भोलिलाई तोकिएको छ। भरतपुर मुद्दाको सुनवाईका लागि हिजो विश्वम्बर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलास तोकिएको थियो तर मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो। जेठ 22 गते सर्वोच्चको एकल इजलासले पुनः मतदानको निर्णय 6 दिनका लागि रोकेको थियो। न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले हिजो दुवै पक्षलाई छलफलमा बोलाएको थियो। जबराको इजलासले जारी गरेको अन्तर्कालीन आदेश निरन्तर भएमा भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ। एकल इजलासको आदेश खारेज भएमा पुनः निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयनमा जानेछ। पुनः मतदान हुने वा च्यातिएको मतपत्र छाडेर मतगणना नै हुने भन्ने अन्यल रहेको भरतपुर वडा नम्बर 19 का स्थानीय जनता भने जुनसुकै निर्णय भए पनि आफूहरूलाई मान्य हुने बताएका छन्। पुनः मतदान हुनुपर्ने माओवादी कांग्रेसको अडान र पुनः मतगणना गर्नुपर्ने एमालेको अडान रहिरहेका बेला स्थानीय भने आफूहरूलाई चुनावभन्दा समृद्धि चाहिएकाले निर्णय जे भए पनि मान्ने पक्षमा देखिएका हुन्। थप सामग्री ध्रुवमणि पौडेलबाट।
भरतपुर वडा नम्बर 19 किरणगंजको नहर चोकमा सोमबार स्थानीयहरू क्यारम बोर्ड खेल्दै चुनाव नेता तथा राजनीतिका विषयमा गफ गर्दै थिए।
हाम्रो सर्वोच्च
जनताको अधिकार हुन्छ, जनताको अधिकारै।
घामघाममा गएर हालेको भोट च्यातियो, फेरि मत हाल्न पर्ने भयो भने बन्द जानु पर्यो, यस्तै छ स्थानीयको भनाइ।
मेरो खबर सबको अब हाल्नु पर्ने अवस्था त हाल्नै पर्यो होइन। फेरि मतै गन्दी गर्ने भन्यो भने मतै गन्दी गरेर ठिकै भयो। भोट हाल्दा पनि ठिक छ, अब नहाल्दा पनि ठिकै छ। मलाई त कुनै पार्टीले गर्ने कुनै पार्टीले नगर्ने भन्दाखेरि अब त्यो के हुन्छ? अब
मतपत्र च्यातिएपछि फेरि मतदान नै उपयुक्त विकल्प देख्नेहरू पनि वडा नम्बर उन्नाइसमा छन्। उनीहरू भन्छन् मत यताउता पारेपछि त मतदान हुनै पर्यो नि, अब फेरि नच्यातियोस्, यही हो हाम्रो चाहना।
मेरो पदम कुमारी गुरुङ, अब सबै बिगारे अन्त हाल्नु त पर्यो नि, अब बिगारे पछि त हाल्नै पर्यो, अब हाल्नु पर्यो, म जान्छु गएर हाल्छु, त्यो त अब चाहिँ राम्रो हुनु पर्यो, अब फेरि पनि त्यसलाई च्यातछुत गर्नु हुँदैन।
चिन्तामणी सापबाट अब भोट हाल्नु पर्यो चाहिँ जानु पर्यो नि, वार्की पा त हुनु पर्यो नि, अब च्यातिसक्यो र फेरि निर्वाचनमा जानु पर्छ भनेर आइसकेपछि त फेरि जानु नि पर्यो।
देश विदेशमा वडा नम्बर उन्नाइसको चर्चा भएपछि आफू डन जस्तो भएको अनुभव भएको बताउँदै थिए रामपुरका राम सिंह गुरुङ। उनले फेरि मतदान हुने नहुने आफूहरूको भन्दा नेताको निर्णय भएकाले आफूहरू जुनसुकै निर्णय मान्न पनि तयार रहेको बताउँछन्।
एकदम नि अब सबैले डन भन्न थाले रहेछ, अब हामी त यहाँ त्यो त अब खै माथिको उपरवालाको चाहिँ नि नीति नियम सर्वोच्चले फैसला गर्ने होला, अब हामीले यहाँ जे भने पनि के हाम्रो कुरा सुन्ने होइन। यहाँ पहिला कुरा त म त च्यात्दै नच्यात्दिए हुन्थ्यो, किन च्यात्दियो हामी त सोधो जनता।
फेरि मतदान होस् भन्ने कि मतदान होइन अस्ति नै दिएको हो, अब नभए हुन्थ्यो भन्ने लागेको छ।
केही छैन, अब भोट दिएको, अब दिएपछि खेर गयो, फेरि हाल्नु पर्यो भनेपछि अब हाल्नु पर्यो कि अन्त।
उन्नाइस नम्बर वडाका मतदाताहरूको मनस्थिति कस्तो छ भनेर बुझ्न गएका हामी किरणगंज रामपुर हुँदै शारदा नगर पुग्यौं।
अनि यहाँ चाहिँ फेरि मतदान भइदियो हुन्थ्यो भन्ने लागेको छ कि होइन, पहिला भोट दिइसकेको त्यही नै सदर होस् भन्ने
लाग्यो।
मतपत्र च्यातिएकोमा साह्रै दुःख लाग्छ,
दुःख त लाग्यो नि, डबल डोर जानु पर्यो भुटान लाग्यो
कि फेरि परिवहन जाने हो, पटाल
परिवहन जानु पर्यो, बाहिर जानु पर्यो, के गएन फेरि अर्को पार्टी भन्नु जानु पर्यो, दुःख पायो नि त।
मतदान गरेको एक महिना पुगिसक्दा समेत आफ्ना प्रतिनिधि को हुने हुन् भन्ने अन्यलमा परेका भरतपुर वडा नम्बर उन्नाइसका मतदाता चुनावका विषयमा बोल्दाखेरि अरूले के भन्छन् भनेर डराउँदा समेत रहेछन्।
हामीसँग भन्दा पनि तपाईँहरूले यहाँको उहरूसँग बुझ्नु, हामीले यस विषयमा यहाँ बोल्दाखेरि भोलि अब यो छेउछाउ मान्छेले कति पहिले सुने हुन्छ, एन्थेन फलाना किन बाहिरको मान्छेले एन्थेन भन्ने कुरा नि हुन्छ, एउटा हुन्छ नि मान्छेको तर्कहरू।
तर वडा नम्बर उन्नाइस पुग्ने जो कोहीलाई पनि यही कुराले सुन्छ, मतपत्र च्यातिएको यो ठाउँमा फेरि मतदान होला या मतगणना होला। नेताहरूले मतपत्र च्यात्ने, पुनः मतदान गराउने वा मतगणना नै फेरि गर्ने भन्ने विषयलाई राजनैतिक बहसको विषय बनाए पनि वडा नम्बर उन्नाइसका मतदाता भने पुनः मतदान भए पनि मतदानमा सरिक हुने वा पुनः मतगणना भए पनि त्यसलाई मान्ने पक्षमा देखिएका छन्।
नेकपा एमाले पाँच नम्बर प्रदेश अन्तर्गत चार उपमहानगरपालिका सहित सबै स्थानीय तहका उम्मेद्वारको तय गरेको छ। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पाँच नम्बर प्रदेशका सबै स्थानीय तहका उम्मेद्वार टुङ्ग लागेको बताउनु भएको छ। एमाले पाँच नम्बर प्रदेशका सबै स्थानीय तहका उम्मेद्वारहरू टुङ्ग लगाएर सार्वजनिक गर्दा समेत कांग्रेस र माओवादीले भने अझै सार्वजनिक गर्न सकेका छैनन्। पाँच नम्बर प्रदेशकै सबैभन्दा रणनीतिक क्षेत्र मानिने बुटोल उपमहानगरपालिकाको मेयरमा एमाले जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई उठाएको छ। पाँच नम्बर प्रदेश विभाजन विरूद्ध आन्दोलन गरेर संविधान संशोधन हुन रोकेको एमाले यही मुद्दालाई चुनावी नारा बनाएको छ। एमाले प्रदेशका चार उपमहानगरपालिका मध्ये नेपालगंजमा मुस्लिम र घोराहीमा थारूलाई मेयर उम्मेद्वार बनाएर स्थानीय जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको छ। एमाले नेपालगंजको मेयरमा समसुद्दीन सिद्दिकीलाई खडा गरेको छ। यस्तै दाङको घोराई उपमहानगरपालिकामा एमाले नरुलाल चौधरीलाई मेयरमा उठाएको छ। चौधरी एमाले केन्द्रीय सदस्य हुनुहुन्छ। संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न गराए पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकारी उच्च अधिकारीहरू नै अनभिज्ञ जस्ता देखिएका छन्। थप खबर सहकर्मी प्रेम छेत्रीबाट।
संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न गराए पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकारी उच्च अधिकारीहरू नै अनभिज्ञ जस्ता देखिएका छन्। कर्मचारी समायोजन, स्वामित्व, हस्तान्तरण, को सञ्चालन लगायतका विषयमा अन्यल देखिएपछि नयाँ जनप्रतिनिधि चयन भइसकेका स्थानीय तहमा असार 25 गते स्थानीय तहको बजेट सार्वजनिक गर्ने लक्ष्य समेत अपूरो हुने संकेत देखिएको छ। संसदको विकास समितिले स्थानीय तहको काममा एकरूपता ल्याउन आज मुख्य सचिव सामान्य प्रशासन, संघीय मामिला तथा स्थानीय विकास र अर्थ मन्त्रालयका सचिव र तीनवटा महानगरपालिकाका प्रमुखहरूसँग छलफल गरेको थियो। तर छलफलमा सहभागी सरकारी उच्च अधिकारीहरूबाट स्थानीय तहको संरचना परिचालनका विषयमा प्रष्ट जवाफ आउन सकेन। निर्वाचन सकिएका मध्ये 38 वटा तहमा अहिले लेखापालको व्यवस्था नहुँदा खाता खोल्न समेत सकेको छैन भने 50% भन्दा बढी नगर तथा गाउँपालिकामा बैंक नहुँदा खाता सञ्चालनको प्रक्रियामा नै अन्यल छ। बैंक खाता कसका नाममा सञ्चालन गर्ने समेत भन्ने अन्यल छ। एउटा स्थानीय तहमा कम्तीमा 30 जना कर्मचारी रहने अनुमान छ। महानगरमा सहसचिव र गाउँपालिकामा सम्भव भएसम्म उपसचिव नभए शाखा अधिकृत राख्ने तयारी छ। तर त्यसका लागि आवश्यक कानून बन्न सकेको छैन। अब संघीय तहमा रहने मन्त्रालय र विभागको संख्या एक नभएसम्म यो विषय टुङ्गो लाग्न नसक्ने भनाइ छ मुख्य सचिव डाक्टर शोभलाल सुवेदीको।
गिभन फ्रेमवर्कमा भएको कुरालाई एक्सलेन्टली गर्ने कुरा भन्दा पनि एकदमै धेरै क्षेत्र फराकिलो बनाएर भएन भन्ने कुरामा बन्द गर्नुपर्छ। त्यसका पहिलो प्रकार चाहिँ भइरहेको स्रोत साधनको सदुपयोग गर्ने जनशक्ति उपयोग गर्ने भनिनुपर्छ।
अहिले मन्त्रालय कति बनाउने भन्ने विधेयक राज्य व्यवस्था समितिमा छ। स्रोतको व्यवस्थापनमा ध्यान नदिकन संविधानले अधिकार मात्र तल प्रत्यायोजन गर्दा थुप्रै समस्या आएको मुख्य सचिव सुवेदीको भनाइ छ। स्थानीय तहले गर्ने कामबारे छलफल गर्दै जाँदा प्रत्येक दिन नयाँ नयाँ ऐन बनाउनु पर्ने आवश्यकता महसुस हुने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। स्थानीय तहमा हुने अधिकार प्रमाणीकरणदेखि निर्णय प्रक्रिया, आर्थिक सञ्चालन, राजस्व लगायतका विषयमा झण्डै 40 वटा कानून आवश्यक रहेको संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेश चन्द्र थपलियाले बताउनुभयो। आगामी साउनदेखि पूर्ण रूपमा संघीय संरचना अनुसार स्थानीय तहबाटै कार्य सञ्चालन हुने व्यवस्था छ। तर कतिपय स्थानीय तहमा निर्वाचित पदाधिकारी मात्रै रहेको गुनासो विकास समितिमा छ। असार 6 देखि गाउँ तहमा छलफल गरी असार 25 सम्म स्थानीय तहको बजेट ल्याउने तयारीमा स्थानीय विकास मन्त्रालयले गृह कार्य गरे पनि यस्ता थुप्रै समस्याका कारण त्यो समय अवधिभित्र यी काम सक्न कठिन छ। अर्को त निर्वाचित भएका पदाधिकारीले सवारी साधन भाडामा लिएर प्रयोग गर्न थालेको र त्यसले ठूलो समस्या निम्ताइसकेको अवस्था पनि छँदैछ। स्थानीय विकास सचिव थपलियाले यस्तै अवस्थाले निरन्तरता पाए स्थानीय तह विकृत हुने र नटिक्ने चेतावनी दिनुभएको छ। अर्थ मन्त्रालयले 13 निकायका अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको जनाएको छ। स्थानीय तहबाटै खर्चाउने गरी बजेटमा 225 अर्ब रुपियाँको व्यवस्था गरिएको छ।
व्यवस्थापिका संसदको विकास समितिले आगामी 2 महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको विकास समितिको बैठकले बजेटमा व्यवस्था भए अनुसार स्थानीय तहमा बजेट निकासा गर्न वाणिज्य बैंकहरूको शाखा अनिवार्य खोल्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। बैठकले स्थानीय तहको काम कार्यवाहीलाई थप प्रभावकारी बनाउन तथा स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंकको स्थापना हुनु जरूरी रहेको निष्कर्ष निकालेको हो। बैठकमा सहभागी सरकारका मुख्य सचिव, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका सचिवहरूले निर्णय स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्। काउसतीको मुख्य बजार क्षेत्रमा हात्ती माउते बिना हिँडेपछि केही बेर स्थानीयमा त्रास चाहेको छ। हात्तीले आक्रमण गर्छ कि भनेर सड़क किनारका सटरसम्म व्यापारीहरूले तान्न भए। एकछिन गाडी समेत रोकेर हात्तीलाई हेरे, हात्तीलाई हेर्नेको भिड नै लाग्यो। इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापा सहितको प्रहरीको टोली पनि हात्तीलाई नियन्त्रण गर्नका लागि खटियो। तर हात्ती आफ्नै सुरमा बाटो वारी र पारी घर घरमा दौड़िएपछि कसैको केही सिप लागेन। उक्त हात्ती मचान होटलको भएको प्रहरीले बताएको छ। हात्तीको माउतेका अनुसार सो हात्तीले भैँसीलाई देखेपछि चम्कियो र माउतेलाई पनि खसालिदियो र बाटोतिर आएको थियो। हात्तीले मानवीय र भौतिक क्षति भने कोही कसैलाई नपुर्याएको प्रहरीले जनाएको छ। हात्ती आफ्नो गन्तव्यतर्फ पुगेको समेत प्रहरीले जनाएको छ। चितवनमा सरकारी तवरबाट नै 11 लाख भन्दा बढी बिरुवा रोपिने भएको छ। खबर विस्तारमा सहकर्मी अनिता राणाबाटबाट।
राम्रो वन क्षेत्रका रूपमा परिचित चितवनमा यस वर्ष सहकारी तवरबाट मात्रै 11,45,000 बिरुवा रोपिने भएको छ। जिल्ला वन कार्यालयले व्यवस्थापन गरेको नर्सरीमा 8,95,000 बिरुवा तयार भएका छन् भने निजी क्षेत्रबाट 2,50,000 बिरुवा खरिद गरिँदैछ। जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जिल्लामा 15 लाख बढी बिरुवा माग भए पनि उत्पादन गर्न पर्याप्त बजेट नहुँदा माग अनुसार बिरुवा वितरण गर्न नसकिएको बताउनुभयो। जिल्ला वन कार्यालय ले असारको दोस्रो साताबाट सरकारी र निजी क्षेत्रलाई निशुल्क बिरुवा वितरण गर्दैछ। कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेलका अनुसार वृक्ष सुधार तथा निजी वन कार्यक्रम मार्फत 5,50,000, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत 1,10,000, सामुदायिक वन कार्यक्रम मार्फत 85,000, आपूर्ति समिति मार्फत 50,000, हेटौडा भरतपुर 220 केभी विद्युत प्रसारण लाइन मार्फत 1,00,000 बिरुवा उत्पादन गरिएको छ। निशुल्क वितरण गरिनेछ। जिल्लामा 44,936 हेक्टर क्षेत्रफलमा वन कार्यालय अन्तर्गतको वन क्षेत्र रहेको छ भने चितवन राष्ट्रिय निकुञ्ज 83,564 हेक्टरमा फैलिएको छ।
नारायणी मावि गैडाखुटले जिल्ला शिक्षा कार्यालय नवलपरासीबाट छात्रवृत्तिका लागि प्रदान गरेको 79,500 रूपियाँ वितरण गरेको छ। नारायणी माविका 1-10 कक्षासम्मका 174 जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो। यसमध्ये आधारभूत तहमा अध्ययनरत सबै छात्र तथा दलित छात्रलाई जनही 450 रूपियाँ र माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण दलित छात्रलाई ₹500 दरले रकम प्रदान गरिएको हो। छात्रवृत्ति रकम वितरण कार्यक्रममा गैडाखुट सातका वडाध्यक्ष चोलानाथ उपाध्याय र गैडाकोट नौका वडाध्यक्ष प्रेम प्रसाद सापकोटाले विद्यालयको शैक्षिक विकासको लागि वडाको तर्फबाट गर्न सकिने सहयोगका लागि तत्पर रहेको बताउनु भएको छ। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले राख्नु भएको थियो। सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर पाण्डेले गर्नुभएको थियो। यसैबीच विद्यालयले आज एक कार्यक्रमका 20 विद्यालय सुधार योजना कार्यशाला सम्पन्न गरेको छ। विद्यालयका विद्यार्थी शिक्षक अभिभावक र व्यवस्थापन समिति लगायतका सरकारवालाहरूको सहभागिता रहेको थियो। सोही कार्यक्रमबाट गैडाकोट सातका वडा अध्यक्ष चोलानाथ उपाध्यायको संयोजकत्वमा 5 सदस्यीय विद्यालय सुधार योजना निर्माण समिति गठन भएको छ। सो समितिको सदस्यमा वार्ड नम्बर 9 वडा अध्यक्ष प्रेम प्रसाद सापोटा, शिक्षक अभिभावक संघका सदस्य खेम बहादुर बेक, शिक्षक गोविन्द रिमाल र विद्यार्थी ज्योति कुमार रहनु भएको छ। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जगन्नाथ उपाध्यायले गर्नु भएको थियो। आज ठिमुराका विद्यार्थीलाई नानगढ लियोले छात्रवृत्ति वितरण गरेको छ। थप खबर सुनौ सहकर्मी सृजना शर्माबाट।
लियो क्लब अफ नारायणगढले भरतपुर महानगरपालिका एक स्थित राष्ट्रिय प्राथमिक विद्यालय ठिमुराका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै स्टेशनरी सामग्री वितरण गरेको छ। सोमबार विद्यालयमा एक कार्यक्रमका बीच स्वर्गीय मोहन कुमार प्रियाको स्मृतिमा छात्रवृत्ति वितरण गर्नुको साथै स्टेशनरी वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ नारायणगढका प्रथम उपाध्यक्ष एवं लियोका सल्लाहकार जीवन कुमार गुप्ता र क्लबका अध्यक्ष राजु चौधरीले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रजा र प्रधानाध्यापक कृष्ण प्रसाद ओझालाई संयुक्त रूपमा छात्रवृत्ति रकम प्रदान गर्नुभएको थियो। साथै विद्यालयका 60 जना विद्यार्थीलाई स्टेशनरी र खेलकुदका सामग्री वितरण गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मीनबहादुर पौडेल, लियो क्लब अफ नारायणगढका पूर्व अध्यक्ष रबिन अधिकारी, निवर्तमान अध्यक्ष ज्ञानेन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सो छात्रवृत्ति लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष सनत कुमार पियाले स्वर्गीय भाइ मोहन कुमार पियाको स्मृतिमा छात्रवृत्ति स्थापना गर्नुभएको हो। सो छात्रवृत्ति प्रत्येक वर्ष सोही विद्यालयमा लियो क्लबले बाँध्दै आइरहेको छ। कार्यक्रम क्लबका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।
धादिङको नीलकण्ठ नगरपालिका 3 स्थित पुछार बजारमा आइतबार राति आग लागि हुँदा एक घर ध्वस्त भएको छ। आगलागीबाट घरमा रहेको कस्मेटिक पसलमा भएको 3 लाख रूपियाँ बराबरको सामान पनि जलेर नष्ट भएको छ। राति करिब 1 बजेतिर घरभित्रको विद्युत लाइन सर्ट हुँदा आगलागी भएको जनाइएको छ। स्थानीय बासिन्दा, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। पश्चिम चितवनको चित्रवनमा रंगशाला निर्माणको काम शुरू भएको छ। थप खबर सहकर्मी सृजना न्यूरेबाट।
पश्चिम चितवनको चितवनमा अत्याधुनिक सुविधा सहितको रंगशाला निर्माणको काम अघि बढ़िरहेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेज अन्तर्गत रु 50 करोड़ बजेट दिलाउने र तत्कालका लागि रु 50 लाख पठाउने आश्वासनसँगै काम अघि बढ़ेको हो। जिल्ला समन्वय समितिमा रु 50 लाख थप बजेटका रूपमा निकासा भइसकेको छ भने अरू रकम पूरक बजेट मार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ। चितवन रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार दाता र सरकारी निकायबाट प्राप्त रकमले शुरूआती काम भइरहेको छ। भरतपुर महानगरपालिका वार्ड नम्बर 20 को नयाँ बजार नजिकै 10 बिघा जग्गामा रंगशाला निर्माण थालिएको हो। रंगशालामा फुटबल र क्रिकेटका लागि छुट्टा छुट्टै मैदान निर्माण गरिनेछ। चितवन रंगशाला निर्माण उपभोक्ता समितिका सचिव टीएम गुरुङका अनुसार 4 बिघा 10 कट्ठा जग्गामा फुटबल खेल मैदान र 5 बिघा 10 कट्ठामा क्रिकेट मैदान बन्नेछ।
यिनै खबरसँगै हामी साँझ 7 बजेको विजय सेरेफेरोको अन्त्यमा छौं। विजय सेरेफेरोमा आज हामीले प्रस्तुत गर्यौं मतदान वा मतगणना निर्णय जे भए पनि फरक पर्दैन।
अब हाल्नु पर्यो म जान्छु गएर हाल्छु त्यही त अब चाहिँ राम्रो हुनु पर्यो अब फेरि पनि त्यसलाई च्यालचिल गर्न हुँदैन।
जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय गठबन्धन सहित राष्ट्रिय जनता पार्टी नेपालद्वारा आन्दोलनको घोषणा। भरतपुरमा मतदान कि मतगणना विवादको सुनवाई सर्वोच्चले भोलि गर्ने। एमाले 5 नम्बर प्रदेशका सबै उम्मेद्वारको नाम टुङ्ग्यायो। स्थानीय तह व्यवस्थापनका बारेमा सरकारी उच्च अधिकारीहरू नै अन्यलमा। स्थानीय तहमा प्रशासनको हस्तक्षेप। 2 महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन। चितवनमा सरकारी तवरबाट नै 11 लाख भन्दा बढी बिरुवा रोपिने। नारायणी मावि गैंडाकोटमा करिब 80,000 छात्र वृत्ति वितरण गरियो। र पश्चिम चितवनको चित्रवनमा रंगशाला निर्माणको काम शुरू। योजनालाई पूरक बजेट मार्फत बहुवर्षीय योजनामा पारिने। अवस्था सुने जितिन्छ। विजय एफएम 101.6 इन्टरनेट अनलाइन मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय सेरफेरो सकियो। प्राविधिक मित्र विजय पोखरेल र गगन गिरीलाई धन्यवाद। श्रीधर उपाध्याय विदा हुन्छु। नमस्कार।